الرحمن الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق. الصلاة والسلام على رسول المسدد المصطفى الأمجد المحمود الأحمد أبي القاسم محمد. اللهم صل على محمد وعلى آل محمد. والصلاة والسلام على أسد الله الغالب غالب على كل غالب علي بن أبي طالب. والصلاة والسلام على سيدة المعصومة المظلومة الطاهرة البتول بضعة الرسول فاطمة الزهراء سيدة النساء العالمين. والصلاة والسلام على الحسن المجتبى والحسين المظلوم وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتخبين ولعنة الله على أعدائهم أجمعين. أما بعد، قال الله تعالى في كتابه الكريم، بسم الله الرحمن الرحيم، إن الدين عند الله الإسلام. صلوات الله وسلامه. مومنین کرام، سامعین محترم، عزیزان گرام قدر، انشاءاللہ تین مسلسل جلسات آپ کی خدمت میں قرآنی طرز زندگی کے عنوان سے گفتگو آپ کی خدمت میں پیش کروں گا. قرآنی طرز زندگی سے ہماری مراد یہ ہے کہ قرآن اور دین، نبی اور اہل بیت علیہم الصلاۃ والسلام ہمیں کیسی زندگی گزارنے کا طریقہ سکھاتے ہیں. ابتدا میں نے جو آیت آپ کی خدمت میں تلاوت کی کہ ان الدین عند اللہ الاسلام، اس کا تقریباً ترجمہ یہ ہے کہ بتحقیق دین اللہ کے نزدیک صرف اسلام ہے. دین صرف اسلام ہے، اس سے مراد کیا ہے؟ آیا اس سے مراد اس وقت موجودہ دور میں جو مختلف ادیان ہیں، جن کو یہودیت، مسیحیت، ہندو، بدھزم، جین مت یا مختلف اور ادیان، ان کے مقابلے پر اسلام مراد ہے یا کوئی اور مراد ہے؟ اسلام کے بارے میں قرآن نے بہت واضح طور پر یہ ارشاد فرمایا ہے کہ اے حبیب، جو شریعت ہم نے تمہیں دی ہے وہی جناب آدم کو دی گئی تھی، وہی حضرت نوح کے پاس تھی، وہی حضرت ابراہیم، حضرت موسیٰ اور عیسیٰ سے لے کر آپ تک بنیادی جو عقائد ہیں وہ ایک ہی ہیں. لہذا اس مقام پر جب اسلام کہا جا رہا ہے تو اسلام سے مراد ہمارے پاس آخر الزمان میں پیغمبر کے ذریعے سے آنے والی شریعت ہی صرف مراد نہیں ہے، بلکہ اللہ نے اپنے تمام انبیاء کے ذریعے سے جس شریعت کو بھیجا وہ شریعت ہمارے اس آیت میں مورد نظر ہے. اور اللہ تعالیٰ ارشاد یہ فرما رہا ہے کہ دین ہمارے نزدیک کیا ہے؟ صرف اسلام. اب یہ جس کو اسلام کہا جا رہا ہے، اس سے مراد کیا ہوگی؟ وہ نظام شریعت جس کو اللہ نے جناب آدم سے شروع کر کے اور پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کے زمانے تک उसको उसके कमाल तक पहुंचाया। अल्यौम अकमलतु लकुम दीनकुम वअतममतु अलैकुम निअमती, आज हमने दीन को क्या किया, कामिल किया। दीन को कामिल किया से मुराद क्या कि हज़रत आदम अलैहिस्सलाम से लेकर पैगंबर तक जो निज़ाम शरीयत था उसको पैगंबर के ज़माने में और विलायत अमीरुल मोमिनीन अलैहिस्सलाम के नस्ब से अल्लाह ने कामिल कर दिया, मुकम्मल हो गया ये दीन अब। और जो सिलसिला इमामत है वो इसी दीन और इसी कामिल दीन को जारी रखने का नाम है। अब इस रास्ते से हटकर जो भी रास्ता इख्तियार किया जाएगा अल्लाह के नज़दीक वो दीन के एतबार से काबिल कबूल नहीं है। जो रास्ता अल्लाह ताला लोगों से कबूल करेगा वो रास्ता कौन सा रास्ता है, दीन का रास्ता है। ये जो दीन का रास्ता है इसका फायदा क्या है, हमारी जिंदगियों में दीन की जरूरत क्या है। मसलन अगर हमारे पास दीन ना हो या हम दीन पर अमल ना करें, या वो अफराद के जो आज की दुनिया में हम देखते हैं कि ऐसा उनकी ज़िंदगी में दीन कहीं है ही नहीं, उनकी और हमारी ज़िंदगी में फ़र्क क्या है। और अगर हम ये कहते हैं कि हमें दीन की ज़रूरत है तो हमें क्यों ज़रूरत है, कुछ सवाल हमें अपनी ज़िंदगियों में अब करने की ज़रूरत है। उनमें से एक सवाल ये भी है कि मुझे दीन की क्या ज़रूरत है, क्या बगैर दीन के ज़िंदगी गुजारी नहीं जा सकती। अगर नहीं गुजारी जा सकती तो वो लोग जो बग़ैर दीन के हैं वो क्या कर रहे हैं, बल्कि बज़ाहिर यानी अब हमारे यहाँ नौजवानों में जो सवाल आम तौर पर पेश आता है वो ये कहते हैं कि जो लोग दीन के बग़ैर ज़िंदगी गुजार रहे हैं बज़ाहिर वो ज़्यादा तरक्की कर रहे हैं, वो ज़्यादा आसाइश में हैं। वो लोग जो अपने आप को दीन से मुंसलिक नहीं कर रहे ज़्यादा ईमानदार हैं मसलन, वगैरह वगैरह, इस तरह की बहुत सारी बातें हैं जो की जाती हैं। तो अब पहला और बुनियादी सवाल ये है कि दीन होता क्या है, दीन किसे कहते हैं। मैं ज़्यादा टेक्निकल डेफिनेशंस में नहीं जाऊंगा, बहुत आसान सी गुफ्तगू कोशिश करूँगा आपकी खिदमत में पेश कर सकूँ। दीन की जो आसान तरीन डेफिनेशन है वो जिंदगी गुजारने का तरीका। अब सवाल ये पैदा होता है कि क्या जिंदगी गुजारने का कोई ऐसा तरीका है कि जिसको हम ये कह सकें कि ये किसी का जिंदगी गुजारने का तरीका नहीं है, सिर्फ मेरा है, या मैं थोड़ा सा जरा बात को मुख्तलिफ अंदाज से आपकी खिदमत में पेश करूं कि आया किसी मकतब से असरअंदाज हुए बगैर जिंदगी गुजारी जा सकती है या नहीं। तो अब जब हम मकतब की बात करते हैं तो कम से कम दो तरह के मकतब हमारे सामने, एक मकातब वो हैं कि जो खुदा का तसव्वुर देते हैं, रोज़े क़यामत का तसव्वुर देते हैं, और फिर उस खुदा से मंसूब जिंदगी गुजारने का एक तरीका पेश करना। उसके मुकाबले पर एक गुरोह वो है जो ये कहता है कि ना कोई खुदा है ना कोई दीन है, इंसान ये पूरी कायनात हवादिस के नतीजे में खल्क हो गई, इंसान भी एक हादसा है कायनात का। अब इंसान हादसे के नतीजे में अगर पैदा हो गया तो उसे अब दीन वीन की कोई ज़रूरत नहीं है, बस वो अपनी अक्ल से जो निज़ाम बनाएगा उस निजाम के मुताबिक उसे चलने की जरूरत है। सवाल यह पैदा होता है कि क्या इनके अलावा कोई ऐसा भी है जो यह कहे कि नहीं इंसान को निजाम ही की जरूरत नहीं है। अगर ऐसा कोई पैदा हो भी जाए मिल भी जाए तो उसे नादान और जाहिल के अलावा कुछ नहीं कहा जाता। यानी क्या, इंसानों में बिल इत्तेफाक वो इंसान के जिनकी अकलें काम करती हैं उन इंसानों में बिल इत्तफाक ये बात तय शुदा है कि इंसान को बिलाखिर निज़ाम की ज़रूरत है, इंसान बग़ैर निज़ाम के ज़िंदगी नहीं गुजार सकता। اور آج کی دنیا میں میرے خیال سے اس بات کو سمجھنا زیادہ آسان ہے. آپ کوئی ملک ایسا تصور نہیں کر سکتے، کوئی شہر، کوئی گاؤں، کوئی بستی، کوئی علاقہ ایسا تصور نہیں کر سکتے جو بغیر کسی نظام کے چل رہی ہے. یہ ناممکن ہے. بس انسان کا نظام مند ہونا یہ ایک عقلی ضرورت ہے. بغیر نظام کے انسان اپنی زندگی نہیں، ہر جو مرض کا شکار ہو جاتا ہے. اگر انسان کی زندگی میں نظام نہ ہو تو انسان کی زندگی کنٹینیوٹی پیدا کر ہی نہیں سکتی، ختم ہو جائے گی، تباہ ہو جائے گی، برباد ہو جائے گی. لہذا اب اگر ہم نے یہ بات طے کر لی کہ نہیں، انسان کو ایک نظام کی ضرورت ہے، تو اب سوال دوسری جانب سے، اگر انسان کو نظام کی ضرورت ہے تو کیا یہ نظام انسان خود بنا سکتا ہے یا نہیں؟ اگر خود بنا سکتا ہے تو سوال یہ پیدا ہوتا ہے کہ جب سے انسان کا وجود، یعنی اگر آپ سائنٹیفکلی بھی تلاش کریں گے تو انسان کا وجود کئی ملین سال، یعنی کئی ملین، ملین کا مطلب کتنا ہوتا ہے؟ ایک ملین کتنا ہوتا ہے؟ ایک ملین کتنا ہوتا ہے؟ 10 لاکھ. جب ہم کہتے ہیں کہ کئی ملین سال پہلے انسانی وجود تھا، تو اس کا مطلب یہ کہ کروڑوں سال پہلے سے انسان کا وجود ثابت ہے. یہ بات ثابت ہے کہ انسان کئی کروڑوں سال سے وجود رکھتا ہے دنیا میں. اب یہ جو کئی کروڑوں سال سے انسان موجود ہے، اگر اس نے اپنا نظام خود بنانا ہے، تو میرا سوال صرف اس انسان سے یہ ہے کہ تم نے کروڑوں سال کے تجربات کے بعد، کروڑوں سال اس زمین پر زندگی گزارنے کے بعد، وہ کون سا ایسا نظام بنا لیا ہے کہ جس کو تم خود یہ کہہ سکو کہ انسان کے لیے یہ نظام پرفیکٹ ہے؟ اگر کوئی ایسا نظام ہے تو آپ لا کر ہمیں دکھائیں، ہم بھی دیکھیں وہ کون سا نظام ہے کہ جس کو آپ یہ کہہ سکتے ہیں کہ یہ انسان کے لیے پرفیکٹ. اچھا، اب سوال ایک اور درمیان میں اٹھتا ہے، پھر وہ سوال یہ ہے کہ انسان کے لیے جب ہم کہتے ہیں پرفیکٹ نظام، تو اس سے ہماری مراد کیا ہے؟ کیا مراد ہے ہماری جب ہم یہ کہیں گے کہ انسان کے لیے یہ نظام پرفیکٹ ہے؟ وہ نظام کیا کر کے دے گا انسان کو کہ جس بنا پر ہم یہ کہہ سکیں کہ یہ نظام انسان کے لیے پرفیکٹ ہے؟ آیا انسان کی زندگی کو صرف ایک توازن میں لے کر آ جانا، یا انسان کی زندگی کو کسی طرح سے چلتے رکھنا، یا کسی بھی طریقے سے انسان کو کوئی مادی ترقی عطا کرنا، یہ نظام کہلائے گا؟ کیا چیز نظام کہلائے گی؟ نظام یقیناً، اب دیکھیں ابتدائی طور پر، اب میں چونکہ بہرحال 3 صرف جلسات ہمارے سامنے ہیں، لہذا میں بہت زیادہ تفصیل سے گفتگو نہیں کر سکتا، لیکن کچھ گفتگو مجبور ہوں کہ مجھے بالآخر اس کی طرف اشارہ کرنا پڑے گا. ان میں سے ایک گفتگو یہ ہے کہ خود انسان کیا شے ہے، انسان کیا ہے، انسان کی تعریف کیا ہے. انسان بظاہر اپنے وجودی اعتبار سے یا اپنے بدن کے اعتبار سے حیوانات کی کیٹیگری میں آتا ہے، بظاہر انسان اینیمل کیٹیگری میں لائے کرتا ہے. اسی لیے ہمارے ہاں بچوں کو پڑھاتے ہیں تو کہتے ہیں کہ جی سوشل، ہیومن از اے سوشل اینیمل. منطق میں پڑھایا جاتا ہے تو کہا جاتا ہے حیوان ناطق. بالآخر ہمارے اندر حیوانیت پائی جاتی ہے، اس میں شک نہیں ہے. کس اعتبار سے؟ کہ ہم حیوان کی جو ڈیفینیشن ہے متحرکن بالارادہ، اس کے اوپر پورے اترتے ہیں، رشد ہے ہمارے اندر، نمو ہے ہمارے اندر، اور ہم متحرکن بالارادہ ہیں، اپنی حرکت مرضی سے ادھر ادھر حرکت کر سکتے ہیں. لیکن اس ڈیفینیشن کے بعد کچھ کوالٹیز ہمارے اندر ایسی ہیں کہ جو ہم دیکھتے ہیں کہ دنیا کے کسی بھی اور جانور میں وہ کوالٹی موجود نہیں ہے. وہ کوالٹی جو ہمیں باقی تمام حیوانات سے جدا کر کے انسان بناتی ہے، ہمارے اندر عقل کا موجود ہونا. یہ ایک عقل. اچھا، اب عقل خود انسان کے اندر ایک ایسی چیز ہے جس کو انکار نہیں کیا جا سکتا. یہ کہنا کہ ہماری عقل حیوانوں کی عقل کی ایک ڈیولپ فارم ہے اس کو بھی سائنس اب رد کر چکی. کیونکہ حیوانات کی جو عقل ہے یا ان کے اندر جو سینسز پائے جاتے ہیں یا ان کے اندر انٹیلیجنس نامی جس چیز کو ایک زمانے تک یہ کوشش کی جاتی رہی کہ اس کو ایز اے انٹیلیجنس ثابت کیا جائے کہ یہ ان کے اندر نوعی انٹیلیجنس ہے, وہ ثابت ہو چکا ہے کہ وہ انٹیلیجنس نہیں ہے بلکہ وہ ایک خاص نظام کا حصہ ہے جو حیوانوں کو, اب حالا اگر آپ کو خدا پر یقین نہیں رکھتے تو پھر کہتے ہیں گاڈ گفٹڈ نہیں ہے تو نیچر گفٹڈ کہتے ہیں, بائی نیچر بائی ڈیفالٹ حیوانوں کے اندر وہ ہے اور وہ اس سے باہر نہیں نکل سکتے. لہذا انسان وہ واحد موجود ہے جو کہ صاحب عقل ہے. اب عقل انسان کی جو کم از کم اس کو کچھ چیزیں سمجھاتی ہے, جو ایک انسان کسی بھی حوالے سے ذرا سی اپنے اوپر اگر توجہ کرے تو انسان کی عقل یہ چیزیں اس کو سمجھاتی ہیں. پہلی چیز جو انسان کو اس کی عقل سمجھاتی ہے وہ یہ کہ اے انسان تو محتاج اور ناقص خلق کیا گیا. میرے خیال سے تقریباً اب تک کا تجربہ یہی ہے کہ دنیا میں کوئی انسان ایسا نہیں ہے کہ جو انسان کی احتیاج یعنی اس کے محتاج ہونے اور اس کے ناقص ہونے کا مخالف ہو. کم از کم میری نالج میں ایسا شخص ابھی تک نہیں ہے جو یہ کہے کہ جی انسان ایک پرفیکٹ وجود ہے اور اس پرفیکٹ وجود کو کسی کی کوئی ضرورت نہیں ہے. حتیٰ انسان کے بارے میں یہ سوچا ہی نہیں جا سکتا کہ انسان مثلا عقلی ترقی کر کے کسی ایسے مقام پر پہنچ جائے کہ جہاں پر اسے کسی کی ضرورت نہ پیش آئے, ایسا نہیں. جب تک انسان انسان ہے تب تک وہ ایک محتاج وجود ہے. آپ تصور کر لیجئے مثال ایک شخص ہے کہ جس نے زندگی کا ہر فن سیکھ لیا ہے, ہر چیز سیکھ لی اس نے, تصور کر لیں تب بھی وہ اپنی زندگی کے بہت سارے کاموں میں دوسروں کا محتاج. اور مثلا اور کچھ نہ کرے, مثلا کہہ رہا ہوں کہ اپنے بال بنانے میں وہ دوسروں کا محتاج. ہو سکتا ہے کہ انسان اپنی عقل سے کوئی ایسی مشین بنا لے کہ جو اس کا یہ کام بھی کر دے, تب بھی اس مشین کا محتاج رہے گا, خود سے اپنا کام نہیں کر سکتا. اس طرح یہ تو میں نے ایک مثال دی, بہت سارے ایسے کام ہیں کہ جس میں انسان اپنی ذات سے باہر کسی نہ کسی شے کا محتاج ہے. اب یہ جو احتیاج ہے انسان کی, یہ انسان کو کیا سمجھاتی ہے کہ انسان ایک ایسا وجود ہے جس کے اندر نقص موجود ہے اور اس نقص کو دور کرنا جہاں پر عقل کام کر رہی ہو اور کسی نقص کو دریافت کرے وہاں پر عقل فوراً جو حکم لگاتی ہے وہ کیا ہے کہ اس نقص کو اس عیب کو اس کمی کو دور کیا جائے. اب اگر کوئی شخص مثلا دولت کو, جو لوگ سمجھتے ہیں کہ یہ ہمارے نقص کو دور کر سکتی ہے وہ دولت کے پیچھے, جو لوگ یہ سمجھتے ہیں کہ شہرت ہمارے نقص کو ختم کر سکتی ہے وہ شہرت کے پیچھے, جو یہ سمجھتے ہیں کہ قدرت طاقت ہماری عیب کو ہمارے نقص کو دور کر سکتی ہے وہ اس کے پیچھے, لیکن ان میں سے کوئی بھی شے انسان کے نقص کو ختم نہیں کر سکتی. کیوں نہیں کر سکتی؟ اس لیے کہ یہ ساری چیزیں کیا ہیں, خود ناقص ہیں. اب آخری چیز جو عقل سمجھاتی ہے ہمیں وہ کیا سمجھاتی ہے, یہ سمجھاتی ہے کہ اگر اپنے نقص کو اپنے عیب کو دور کرنا ہے تو ایسی ذات کو تلاش کرو جس میں کوئی نقص نہ ہو, جس کے اندر کوئی عیب نہ ہو. یہ عقل کی باتیں, یہ میں دین سے آپ کو باتیں نہیں سمجھا رہا ہوں, یہ انسان کی سادی عقل ہے جو کہ تلاش کرتے ہیں. لہذا عقل انسان یہ کہتی ہے کہ کائنات میں کوئی اینٹیٹی, کوئی ذات ایسی ہونی چاہیے جو بے نقص ہو, جو بے عیب ہو, جو مجھے کمال عطا کر سکے، میرے عیب کو، میرے نقص کو ختم کر سکتا ہے. لازمہ تھا اس میں، اب جو خود ناقص ہوگا وہ کسی دوسرے کے نقص کو دور نہیں کر سکتا. نقص کو دور کرنے کے لیے ضروری ہے کہ ذات خود کیا ہو، بے نقص و بے عیب ہو. لہذا اب یہ جو میں نے آپ کو چھوٹی سی گفتگو آپ کی خدمت میں پیش کی، اس سے جو نتیجہ حاصل ہوتا ہے وہ یہ ہے کہ انسان فطرتاً حب کمال اپنے وجود کے اندر رکھتا ہے. کوئی، دیکھیں میں تھوڑا سا ریپیٹ کروں اس بات کو، کوئی انسان ایسا نہیں ہے کہ جو اپنے آپ کو پرفیکٹ سمجھتا ہو. اور عقل کیا کہتی ہے کہ اگر تمہارے اندر پرفیکشن نہیں ہے تو پرفیکشن پیدا کرو. لہذا انسان فطرتاً عقلاً پرفیکشن کی طرف موو کرنا چاہتا ہے، پرفیکشن کو حاصل کرنا چاہتا ہے. اسی کو اصطلاح میں کہتے ہیں حب کمال. یہ حب کمال کہاں ہے؟ انسان کی فطرت کے اندر موجود ہے. لہذا انسان کو جو نظام درکار ہے وہ نظام درکار ہے جو انسان کو پرفیکشن کی طرف لے کر جا سکے، جو انسان کو کمال عطا کر سکے. اب اس کے علاوہ جو بھی انسان نظام بنائے جو اس کو کمال کے راستے کی طرف نہیں لے کے جا رہا، وہ انسان کے لیے نظام نہیں ہو سکتا. اس کی موجودہ ضروریات کو پورا کرنے والا نظام کہلایا جا سکتا ہے، اس کے موجودہ مشکلات کو ایک جسے کہتے ہیں فوری اور ایمرجنسی حل دینے والا نظام تو کہلایا جا سکتا ہے، لیکن حقیقی نظام نہیں کہلا سکتا. کیونکہ حقیقی نظام وہ نظام ہوگا جو انسان کو کس طرف لے کر جائے، پرفیکشن، جو انسان کو کمال کی طرف لے جانے والا ہو. وہ نظام انسان کے لیے کیا ہوگا؟ حقیقی نظام. اور وہی نظام ہوگا جسے انسان عقلاً، اب دیکھیں میں نے ابھی تک کہیں پر دین کی بات نہیں کی، میں نے کہیں آپ سے قرآن حدیث کی بات نہیں کی. یہ انسانی فطرت کے ابتدائی تقاضے ہیں کہ جس کو کوئی بھی انسان جھٹلا نہیں سکتا، اس کا انکار نہیں کر سکتا. لہذا ہمیں یہ بات سمجھ میں آ گئی کہ انسان اگر عاقل ہو، اس کی عقل صحیح اور سالم ہو، کام کر رہی ہو، تو انسان اپنے نقص کو پہچانتا ہے. اپنے نقص کو پہچاننے کے بعد اس نقص کو دور کر کے کمال حاصل کرنا چاہتا ہے. لہذا انسان فطرتاً کمال طلب ہے، اور حقیقی نظام انسان کے لیے وہ نظام ہوگا جو اس کو یہ کمال عطا کر سکے. یہ جو گفتگو ہے اس کو کئی جہت سے ڈسکس کیا جا سکتا ہے، لیکن اب میں نے آپ کی بارہ خدمت میں، چونکہ میرا موضوع نہیں ہے، انشاءاللہ کبھی تفصیل سے اگر انسان شناسی اور یہ بحثیں ہماری رہی ہیں تو پھر تفصیل سے عرض کروں گا. ابھی اجمالی طور پر صرف اتنا ایک عرض کر دیا. اگر ہمیں اب یہ بات سمجھ میں آ گئی کہ انسان کمال طلب ہے اور اس کے لیے جو نظام ہونا چاہیے حقیقی وہ ہوگا جو اسے کمال کی طرف لے کر جا سکتا ہے، تو اب میرا سوال آپ سے یہ ہے کہ انسان کے لیے نظام کس کو بنانا چاہیے؟ انسان کے نقص کو دور کرنے کے لیے کیا اسی ناقص انسان کو نظام بنانا چاہیے؟ یہ تو بات پھر وہی آ گئی جہاں سے ہم نے بات شروع کی. ہم نے کہا ناقص کا نقص ایک اور ناقص دور نہیں کر سکتا. اب جب میں خود ناقص ہوں اور میں اپنے لیے نظام پرفیکشن بنا سکوں تو یہ بات عقل میں جمع نہیں ہوگا. دیکھیے ہر شے بلا تفریق اس کے لیے جو احکامات ہیں، اس کے لیے جو اس کے حقائق سے متعلق معلومات ہیں اور ان کے اوپر جب ہم کوئی حکم لگاتے ہیں، وہ جو حکم لگایا جاتا ہے وہ اس شے سے موافقت، اس کی حقیقت سے موافقت رکھنا اس کی ضروری. اگر ہم نے حکم لگایا اور وہ اس شے کی حقیقت سے موافقت نہیں رکھتا ہوگا، شے کو نقصان نہیں ہوگا، ہمیں نقصان ہوگا. مثلا पानी एक मादा माया है, उस खुशबू नहीं रखता, रंग नहीं रखता, बू नहीं रखता। ये जो हमने पानी के बारे में अहकामात जारी किए, ये खारिज में जो पानी पाया जाता है उससे बायत क्या होना क्या चाहिए, इसको मुताबिकत पैदा करनी चाहिए। ये उस पानी से हतमन क्या होना चाहिए, मुताबिक होना चाहिए। अगर मैं कहूँ पानी ठोस होता है, पानी उसको कहते हैं जिसमें रंग पाया जाता हो या बू या जायका पाया जाता हो, तो क्या होगा, पानी को कोई नुकसान नहीं पहुंचेगा। मेरे इल्म, मेरे इत्तलाआत के एतबार से मुझे नुकसान पहुंचेगा। वो चीज़ जिसे पानी होना चाहिए, मैं उसे कभी भी पानी होने के एतबार से दर्क नहीं कर सकूंगा। पानी, अब पानी से लेकर आप दुनिया की हर शय पे चले जाएं, हुक्म उसकी हकीकत शय से मुताबिकत रखना चाहिए। अब जब मैं इंसान के लिए कोई हुक्म लगाना चाहता हूं कि इंसान को ऐसा होना चाहिए या वैसा होना चाहिए, तो फिर जरूरी क्या है, जरूरी यह है कि मुझे इंसान की हकीकत का इल्म होना चाहिए, ताकि मैं इंसान के ऊपर जो हुक्म लगाऊं वो उसकी हकीकत से मुताबिकत रखता हूं। अगर ऐसा नहीं होगा तो नुकसान किसे होगा, खुद मुझे होगा, मुझे नुकसान होगा। मैं इंसान की जब हकीकत को दर्क नहीं कर सकूंगा, तो इंसान के लिए वो हुक्म भी नहीं लगा सकूंगा जो उसकी हकीकत से मुताबिकत रखता हूं। लिहाजा मैं इंसान के हवाले से जो मालूमात या इल्म का मरहला है उसे कभी भी तय नहीं कर सकता। अब जो जितना किसी शय की हकीकत से आगाह होता है वो उतना ही बेहतरीन हुक्म लगा सकता। आपने अपने शहर कराची को देखा हुआ है, इसकी ट्रैफिक भी आपके जहन में होगी। कराची के ट्रैफिक निजाम को सही करने के लिए हम चले जाए मसलन किसी सहरा में, और वो आदमी जिसने जिंदगी में कभी शहर ना देखा हो, जिसने कभी ट्रैफिक ना देखी हो, उसको जाकर यह कहें कि आप क़िबला बहुत, यहां पर आपने रेगिस्तान के अंदर इबादत की हैं, रियाजात की हैं, और बड़ा आपने जो है वो वक्त जो है वो लगाया है अपनी इबादत और रियाजात पर, आप चूंकि बहुत पाकीज़ा नफस इंसान हैं, आप कराची के ट्रैफिक के मसाइल का हल हमें अता कर दीजिए। अब जिस आदमी ने ना शहर देखा हो ना शहर की ट्रैफिक, वो आपको शहर के ट्रैफिक के मसाइल का हल नहीं दे सकता। इंसान के अंदर जो पेचीदगियां हैं वो कराची शहर के ट्रैफिक मसाइल की पेचीदगियों से कई गुना ज्यादा है, और इंसान के मसाइल के हल के लिए अगर हम किसी ऐसी जात की तरफ रुजू नहीं करेंगे जो उस जात को सबसे ज्यादा बेहतर पहचानती हो, तो जब भी हम इंसान के मसाइल के लिए हल पेश करेंगे वो हल उसी तरह से होगा जैसे कोई सहरा नशीन बैठकर कराची शहर के ट्रैफिक के मसाइल के लिए हल पेश करे। इंसान जो तूले तारीख, मैंने अर्ज किया, करोड़ों साल के बावजूद अपने लिए कोई हल तलाश नहीं कर सका है, उसकी एक अहम वजह क्या है कि उसने इंसान के मसाइल के हल के लिए उस जात से राबता नहीं किया जो इंसान को सबसे ज्यादा बेहतर जानती है। वो जात जो इंसान को सबसे ज्यादा बेहतर जानती है, यकीनन इंसान के खालिक से ज्यादा बेहतरीन जात कोई नहीं हो सकती। लिहाजा अब मैं गुफ्तगू को उस तरफ पलटा रहा हूं जहां से मैंने गुफ्तगू शुरू की थी कि इंसान के लिए अब दो तरह के मकतब मौजूद हैं, दो तरह के निजाम मौजूद हैं। एक मकतब और एक निजाम वो है कि जो उसके खालिक ने उसके लिए बनाकर पेश किया है, और एक मकतब और एक निजाम वो है कि जो इंसान अपनी दानिश में समझता है कि यह निजाम इंसान के लिए सही। लेकिन मैं गुफ्तगू को आगे बढ़ाने से पहले इसी मरहले पर एक सवाल आपसे और ये करूंगा कि आया इंसान ने जो निज़ाम बना लिए हैं उनमें से कोई निज़ाम ऐसा है जो आज ये बात पूरे दावे के साथ कह सके कि ये जो निज़ाम है ये इंसान को उसके कमाल तक पहुंचाने वाला निज़ाम है। अगर कोई ऐसा निज़ाम है तो हमें भी लाकर दिखाइए, ये पहला मरहला। और अगर कोई ऐसा निज़ाम है तो मैं उस निज़ाम से पहला सवाल ये करूँगा, इंसान का कमाल है क्या? इसलिए कि अगर कोई निज़ाम इंसान के कमाल को उसकी मादी तरक्की में तलाश कर रहा है तो वो निज़ाम इंसान के लिए सबसे ज़्यादा खौफनाक और ख़तरनाक निज़ाम हो। इसलिए कि इंसान की तरक्की मादी तरक्की में है ही नहीं, इंसान का कमाल मादी कमाल में नहीं है। खुद इसके ऊपर आभास है लेकिन मैं यकीनन अभी वक्त नहीं रखता या ना मेरा मौजू है कि मैं इस बात को तफसीलन डिस्कस कर सकूं कि मादा और मादी तरक्की इंसान का कमाल कभी भी नहीं हो सकते। जो कोई भी इंसान के कमाल को मादी तरक्की में तलाश कर रहा है वो इंसान के लिए सबसे ज्यादा नुकसानदेह। लिहाजा आप कोई निज़ाम ऐसा कि जो मादी तरक्की से बाहर यानी रूहानी तरक्की में आकर बात करे तो अभी तक हमारे पास कोई ऐसा इंसानी बनाया हुआ निज़ाम नहीं है जो ये दावा कर सके कि हमने जो निज़ाम ये जो बनाया है ये इंसान को उसकी तरक्की और उसके कमाल तक पहुंचाने वाला निज़ाम है। तो अज़ीज़ान मन, जब इंसानी निज़ाम ये दावा ही नहीं कर रहा तो इसका मतलब ये है कि वो ना इंसान के कमाल से वाकिफ है ना इंसान की तरक्की के रास्तों को जानता है। अब उसके मुकाबले पर एक निज़ाम और मैंने अर्ज किया, कौन सा? वो जो कि दीन ने दिया, जो कि अल्लाह ने शरीयत के उनवान से दिया। इस निज़ाम का दावा क्या है? इस निज़ाम का दावा ही यह है कि अगर तुम इसको सही माना में फॉलो करोगे, इस पर चलोगे तो तुम्हारी तरक्की और तुम्हारा कमाल दोनों को हम क्या करते हैं? जमानत देते। और नतीजा क्या है दीन का? नतीजा ये, दीन ये कहता है कि अगर तुम दीन को सही माना में फॉलो करोगे तो तुम्हें दुनिया की भी सआदत नसीब होगी और आखिरत की सआदत भी नसीब होगी। मेरे नजर में दुनिया का कोई निजाम, दुनियावी इंसान का बनाया हुआ ऐसा निजाम है ही नहीं कि जो हत्ता आखिरत के बारे में गुफ्तगू भी करता हो चबे रसद ये कहा जाए कि वो आखिरत की सआदत को भी गारंटी करने वाला हो, तजमीन करने वाला हो, जमानत देने वाला। अब ये अपने अंदर एक बहस है लेकिन मैं फिर अर्ज कर रहा हूं, दोबारा मजबूर हूं कि मैं इस बहस को खोल नहीं सकता, फैला नहीं सकता कि कयामत का जो तसव्वुर है वो कितना जरूरी है तसव्वुर इंसान के लिए। ये कुछ मुकदमाती बहसें होती हैं असल में। अगर ये मुकदमाती बहसें इन ये हमारे ये मुकदमात सही हो जाए तो आगे की बहुत सारी गुफ्तगू हमारे लिए आसान हो जाती। उन्हीं में से एक गुफ्तगू कयामत का जो तसव्वुर या अकीदा है, आया इंसान बस जो कुछ भी है इसी दुनिया में और ख़त्म हो जाएगा? यहां पर भी हमारे पास हत्ता अकली दलाइल मौजूद हैं कि नहीं, इंसान के इस दुनिया के बाद कोई निज़ाम ऐसा होना चाहिए जो कि इंसान के मामलात को कहीं किसी नतीजे तक पहुंचा सके। अगर ऐसा ना हो तो इस दुनिया के तमाम जितने भी इंसानियत दोस्त फलाही और बहबूद के जितने भी काम हैं जो ह्यूमैनिटेरियन बेसिस पर हैं, जो इंसान का अखलाकी बुनियादों पर हैं, वो सारी के सारे जितने भी काम हैं वो बेफायदा साबित हो जाएंगे, जिनका कोई नतीजा कोई समर बाकी नहीं रहे। असलन इंसान की इंसानियत की बिना एक ऐसे अकीदे की मोहताज है कि जो उसको ये समझाए कि तुम्हारा हर वो काम जो तुम अपने नफा और नुकसान को भुलाकर दूसरों के फायदे के लिए अंजाम देते हो उसका समर इस दुनिया के बाद कहीं मौजूद है जो तुम तक पहुंचेगा। अगर हम इस तसव्वुर को अपने आप से निकाल दें, मसलन मुझे किसी की फला और बहबूद से मुझे कोई फायदा इसके बाद दुनिया के बाद होना ही नहीं है, तो मुझे क्या जरूरत पड़ी है कि मैं दूसरों की फला और बहबूद के चक्कर में पढ़ूं और अपने फला और बहबूद को फरामोश कर दूं। मुझे क्या जरूरत पड़ी है कि मैं तकलीफ उठाकर परेशानियां उठाकर दूसरों के फायदे के लिए तो सोचूं और अपने फायदे को फरामोश कर दूं। वाहिद जो अकीदा हमें इन तमाम हरकात पर, इन तमाम कामों पर मजबूर करता है, वो अकीदा कयामत का। और बहुत सारी दलीलें हैं लेकिन बहस नहीं करूंगा। लिहाजा अब एक ऐसा निजाम जो दुनिया और आखिरत दोनों की कामयाबी को गारंटी करता हो, इंसान के पास मौजूद नहीं। अब जब इंसान के पास मौजूद नहीं है और दीन इस बात का दावा कर रहा है कि दुनिया और आखिरत की सआदत को हम आपके लिए गारंटी करते हैं, तो अब यहां पर अक्ल एक बात जरूर यह कहती है कि कम अज कम इस सिस्टम को, इस मकतब को फॉलो करके देखो कि तुम्हें दुनिया और आखिरत की फलाह, दुनिया और आखिरत की कामयाबी नसीब होगी या नहीं, और तुम अपने कमाल तक पहुंचोगे या नहीं। कम अज कम एक मरतबा इंसानी अकल कहती है कि इसको ट्राई करना चाहिए। लेकिन जब हम ये कहते हैं कि कम अज कम एक दफा ट्राई करो दीन को, कि दीन तुम्हारी दुनिया और आखिरत की दोनों की फलाह का बायस है, तो फिर देखिए ट्राई करने की भी शर्त क्या होती है। ट्राई करने की शर्त भी ये होती है कि जब आपने ट्राई करने के लिए भी फर्ज करें फॉलो करना है, तब भी जो इसके रूल्स एंड रेगुलेशन है उसको आप पूरी तरह से फॉलो करें। मसलन आप घर में कोई मशीन लेकर आते हैं और मशीन आप दावा करती है कि भाई आप ये मशीन आपको ये चीजें करके देगी, लेकिन वो आपको साथ में उसके इंस्ट्रक्शन देती है, मैनुअल देती है कि इसको फॉलो करेंगे तो ये नतीजा देगा। अब आप मशीन ले आए टेस्ट करने के लिए, लेकिन उसके जो मैनुअल है, उसकी जो इंस्ट्रक्शंस हैं, उसको फॉलो ना करें और फिर चले जाएं आप कंपनी के पास ये कहने के लिए कि आपकी मशीन तो काम ही नहीं करती, बेकार है, वापस ले लो, तो कंपनी आपसे पूछेगी ना कि भाई जो मैनुअल में इंस्ट्रक्शंस दी थी उसको आपने फॉलो किया या नहीं। आप कहने जी मैंने तो फॉलो नहीं किया, तो कंपनी सामान वापस रख के आपसे कहेगी बाबा पागल खाने जाओ, अपना इलाज कराओ। क्यों? इसलिए कि जो चीज आपको दी गई है अगर आपने उसकी इंस्ट्रक्शंस को फॉलो नहीं किया और उसके बाद आप कह रहे हैं कि वो चीज खराब है, तो वो चीज खराब नहीं, आपका दिमाग खराब है। मैनुअल आपको किसने दिया गया? दावा करने वाले ने क्या यह कहा था कि यह मशीन ले जाओ, उसको जहां रखोगे जैसे रखोगे ये काम करेगी? नहीं, उसने कहा था यह अच्छा काम यह उस वक्त करके देगी, नतीजा उस वक्त देगी जब आप इस इंस्ट्रक्शंस को फॉलो करेंगे। इसी तरह से दीन जब हमसे यह कहता है कि हम तुम्हारी दुनिया और आखिरत की कामयाबी और तरक्की और फला और बहबूद को तजमीन करते हैं, गारंटी करते हैं, तो दीन इस उन्वान से नहीं कहता कि हाँ ये दीन ले जाओ घर में, जहां मर्जी टांग दो इसको, ये तुम्हारी फलाह बहबूद का काम करेगा, ऐसा नहीं है, हरगिज ऐसा नहीं। अगर हमारे जहनों में कहीं पर कोई इस तरह का ख्याल मौजूद है कि जी बिल्ला बताओ, बड़ी अजीब बात है, मतलब कुरान ने कहा भी है, बाज़ औक़ात लोग बच्चे खासतौर पर सवाल करते हैं, वो कहते हैं जो कुरान ने कहा है कुलू ला इलाहा इल्लल्लाह तुफ्लहू, ला इलाहा इल्लल्लाह कहो और तुम्हारी फलाह हासिल, तो मेरा आपसे सवाल यही है कि क्या वाकई कुरान जो कह रहा है कुलू ला इलाहा इल्लल्लाह तुफ्लहू, उससे मुराद कुलू से जो है वो सिर्फ जबान से कह देना है? अगर ये फलाह, ये कामयाबी सिर्फ जबान से दोहराए जाने वाले ला इलाहा इल्लल्लाह के ऊपर है ही मौकूफ है, तो फिर ये इतनी बड़ी जहमतें, इतनी मुश्किलात, इतने मसाइल, करबला वगैरह वगैरह, आइम्मा पर जुल्म और सितम और ये गैबत का सिलसिला, ये सब बेकार है, ये बिला वजह अल्लाह ने किया। अगर सिर्फ जबान का ला इलाहा इल्लल्लाह कह देना ही काफी था, तो फिर ये सारा जिंदगी कारखाना और ये सारे सिलसिले, ये सारे मसाइल, तो इंसान यकीनन जरा सी अकल के साथ मुतवज्जे है कि यहां पर कुलू ला इलाहा इल्लल्लाह तुफ्लहू से मुराद जबान से ला इलाहा इल्लल्लाह का जारी करना नहीं।
بلکہ قولوا لا الہ الا اللہ تفلحوا سے مراد کیا ہے کہ جب کہا جا رہا ہے لا الہ الا اللہ کہو, کہو سے کیا مراد ہے یہاں پر؟ کہو سے مراد کہ صرف زبان سے جاری کر دینا ہے؟ نہیں, بلکہ قرآن اسی مقام پر, قرآن نے صرف یہ تو نہیں کہا کہ قولوا لا الہ الا اللہ تفلحوا, قرآن نے یہ بھی کہا ہے کبر مقتن عند اللہ, اللہ کے لیے وہ چیز نہایت ہی ناگوار ہے کہ جو تم کہتے تو ہو لیکن اس پر عمل. یہ بھی قرآن ہی ہے. تو قرآن کیا کہہ رہا ہے کہ اگر لا الہ الا اللہ کہہ دیا تو یہ لا الہ الا اللہ زبان تک نہیں ہونا چاہیے, عمل سے ظہور کرنا چاہیے. دونوں ہی قرآن ہے نا. جو قرآن کہہ رہا ہے قولوا لا الہ الا اللہ تفلحوا, وہ کیا کہہ رہا ہے؟ کبر مقتن عند اللہ, اللہ کے نزدیک نہایت ہی ناگوار ہے, برا عمل ہے, اللہ کو سخت ناگوار گزرتا ہے. کیا چیز؟ وہ بات جو تم کہتے ہو لیکن اس پر عمل. تو جس قرآن جس لا الہ الا اللہ کو کہنے کی بات کر رہا ہے وہ بغیر عمل کے نہیں ہے. اب میں اگر اسی قولوا لا الہ الا اللہ تفلحوا کے اندر آپ کو توحید سے اور توحید کے آثار بیان کرنے لگوں تو انسان کی فلاح کو توحید سے ثابت کر سکتا ہوں, بلکہ انسان کی اصل فلاح اور کامیابی ہے ہی توحید کے اندر. یہی جو گفتگو ابھی میں آپ سے کر رہا تھا کمال کی, کہ کمال مطلق جس میں کوئی عیب نہ ہو, جس میں کوئی نقص نہ ہو, پوری کائنات میں سوائے خدا کے کوئی ذات ہے ہی نہیں, اور اسی خدا کو اس کی کمال کے ساتھ پہچاننے اور اس پر عمل کرنے کا نام ہی لا الہ الا اللہ ہے. لہذا اب جب دین کہہ رہا ہے کہ قولوا لا الہ الا اللہ تفلحوا, تو یہ لا الہ الا اللہ عمل کے بغیر نہیں ہے, اور عمل کے لیے قرآن نے اور دین نے ہمیں کھلا ہوا نہیں چھوڑا کہ اپنی مرضی سے لا الہ الا اللہ کہو, اس کے بعد تمہاری مرضی ہے جو مرضی کرتے پھرو, بلکہ ہمیں ایک مینول دیا ہے, انسٹرکشنز دی ہیں, اور وہ انسٹرکشن دینے کے بعد دین کیا کہتا ہے کہ یہ انسٹرکشن اپناؤ, اسے اختیار کرو, اس کے بعد تمہاری دنیا اور آخرت کی کامیابی کی ضمانت ہم تمہیں دیتے ہیں. اب ہماری مشکل کیا ہے, چونکہ دین تو ہمیں ویسے ہی گرانٹیڈ ملا ہے, گرانٹیڈ ملا ہے نا بھائی دین ہمیں, مسلمان گھر میں پیدا ہو گئے اس لیے مسلمان ہیں, آگے خدا نہ خواستہ کسی عیسائی کے گھر میں پیدا ہوتے تو عیسائی ہوتے, تو پھر ہم نے مسلمانوں کے کیا کمال کر لیا. اگر میں مسلمان صرف اس وجہ سے ہوں کہ میں کسی مسلمان کے گھر میں پیدا ہو گیا ہوں تو ایسا اسلام شاید کسی کام نہ آئے. لہذا یہ جو عقلی مراحل ہیں دین کے حوالے سے یہ طے کرنا ضروری, اور جب انسان عقلی مراحل سے دین کو طے کرتا ہے اور دین کو اپنے لیے اختیار کرتا ہے تو پھر وہ اس دین کو اپنی زندگی میں فالو بھی کرنے کی کوشش کرتا ہے, کیونکہ یہ دین وہ گرانٹیڈ دین نہیں ہے کہ جو کسی مسلمان کے گھر میں پیدا ہونے کی وجہ سے مسلمان ہو گئے, بلکہ یہ دین کون سا ہوتا ہے جو اس نے محنت سے حاصل کیا ہوتا ہے اور پھر چاہتا ہے کہ اسے فالو کرے. لہذا اگر آپ ذرا سا تجربہ کر کے دیکھیں گے تو آپ کو معلوم ہوگا وہ لوگ جو نئے نئے مسلمان ہوتے ہیں وہ ہم سے زیادہ مسلمان ہوتے ہیں, وہ دین کو ہم سے زیادہ فالو کر رہے ہوتے ہیں. کیوں؟ اس لیے کہ انہوں نے زحمت کر کے حاصل کیا ہوتا ہے. ہم دین کو فالو پورا کرتے نہیں ہیں اور پھر ہم دین سے شکایت کرتے ہیں کہ جی یہ کیا مصیبت ہے, یہ کیا مصیبت ہے, وہ بنا. لہذا کچھ سوال ہے, یہ سوال فوڈ فار تھاٹس, اس کو ضرور سوچے گا, غور کیجیے گا کہ مجھے واقعہ اپنی زندگی میں دین کی ضرورت ہے بھی یا نہیں, میں اس لیول پر پہنچ گیا ہوں یا نہیں کہ جہاں مجھے اپنی زندگی میں دین کی ضرورت ہو. اللہ, رسول, ائمہ, ان سب کی میری زندگی میں کوئی ضرورت ہے یا نہیں ہے, یا میں نے ان سب کو رکھا ہوا ہے اپنی حاجات کے پورا کرنے کے لیے, اپنے مسائل کے حل کے لیے. کیا میری زندگی میں خدا دعاؤں کے آگے موجود ہے کہیں؟ اپنے مسائل کے حل کے آگے کہیں خدا موجود ہے؟ امام, ائمہ, کربلا, یہ ساری چیزیں میری زندگی میں
منتیں اٹھانے، اپنے مسائل حل کرانے کے آگے کہیں موجود ہے یا نہیں، یعنی کہ جب میری مشکل حل ہو جاتی ہے تب مجھے خدا کی ضرورت محسوس ہوتی ہے یا نہیں، جب میری مشکل حل ہو جاتی ہے تو مجھے نبی امام کی ضرورت رہتی ہے یا نہیں، جب میری پرابلمس حل ہو جاتی ہیں اس کے بعد مجھے کربلا کی ضرورت رہ جاتی ہے یا نہیں. لہذا یہ سوالات کریں، ان کو، ان سوالوں کو اپنی زندگی میں جگہ دیں تاکہ آپ کی زندگی میں خدا کی ضرورت ایجاد ہو، نبی اور امام کی ضرورت ایجاد ہو. یہی چیزیں جو ضرورت ایجاد کرتی ہیں ان میں سے ایک چیز کیا ہے، انسان اگر یہ چاہتا ہے کہ وہ بہترین زندگی گزارے تو پھر اسے دین کی ضرورت بھی ہے، اسے خدا کی ضرورت بھی. اب یہ بہترین زندگی گزارنے کے لیے جب انسان نکلتا ہے، میں نے عرض کیا ابھی پوری بحث آپ کی خدمت میں عرض کی، اور جب وہ تلاش کرتا ہے کہ کون سا نظام مجھے بہترین زندگی گزارنے کا طریقہ سکھا سکتا ہے، تو پھر دین کے علاوہ، اب دین میں پروردگار نے کیا ارشاد فرمایا، ان الدین عند اللہ الاسلام، اللہ کے نزدیک اسلام کے سوا کوئی چیز، کوئی مکتب دین کا عنوان نہیں رکھتا. تم راستہ گزارنا چاہتے ہو، تم خدا کی طرف سفر طے کرنا چاہتے ہو، تو جو بہترین راستہ اللہ کے نزدیک ہے وہ کیا ہے؟ دین مبین اسلام. اب یہ جو اسلام ہے، میں نے عرض کیا، اگر آپ اس کے نتائج کو اپنی زندگی میں لینا چاہتے ہیں تو دین جو ہمیں انسٹرکشنز دے رہا ہے اس پر عمل کرنے کی ضرورت. بہت ساری انسٹرکشنز دین کی ہماری ذات تک ہیں. میں ایک انسان، ایک تنہا فرد کی حیثیت سے دین مجھے انسٹرکشنز دیتا ہے کہ تم نے اگر اپنی فردی زندگی میں کامیابی حاصل کرنی ہے تو کیا کرو. اسی طرح سے دین مجھے میری انفرادی زندگی سے باہر نکل کر اجتماعی زندگی میں بھی انسٹرکشنز دیتا ہے، اور انسٹرکشنز دینے کے بعد مجھ سے کہتا ہے کہ یہ راستے، یہ وہ طریقہ کار ہیں جن کے ذریعے سے تم اپنی اجتماعی زندگی کو بھی بہترین بنا سکتے ہو. انشاءاللہ ان یہ جو سیشنز ہیں، اس کے بعد دو اور سیشنز ہیں، اس کے اندر جو ہمارا موضوع یعنی خاص طور پر رہے گا وہ کیا ہے؟ اجتماعی زندگی. انسان اجتماعی زندگی سے کیا مراد ہے؟ ہماری اجتماعی زندگی سے مراد ہے جہاں انسان اپنی ذات سے باہر نکلا اور اس کی اجتماعی زندگی شروع ہو گئی. میرے والدین سے بیہیویئر کیسا ہونا چاہیے، میری اولاد سے بیہیویئر کیسا ہونا چاہیے، بیوی اور شوہر کا رابطہ آپس میں کیسا ہونا چاہیے، ہمارے رشتہ داروں سے بیہیویئر کیسا ہونا چاہیے، انسان کا دوسرے ہمسایوں سے ریلیشن کیسا ہونا چاہیے، انسان کا اپنے وطن میں رہنے والوں سے بیہیویئر کیسا ہونا چاہیے، انسان کا انسان سے بیہیویئر، انسان کا انسان کے علاوہ جو چیزیں موجود ہیں اس کے اطراف میں، ہر شے اس کے متعلق انسان کا رویہ کیا ہونا چاہیے، اور انسان کا تعلق فطرت سے کیا ہونا چاہیے، انسان کا تعلق اپنے خدا سے کیا ہونا چاہیے. کوئی گوشہ زندگی کا ایسا نہیں ہے کہ جس میں دین نے ہمارے لیے انسٹرکشنز فراہم نہ کیے. ضرورت صرف اس بات کی ہے کہ ہم ان کو صحیح طریقے سے اپنی زندگی میں فالو کریں. جتنے بھی انسان کے حتیٰ مادی اور معنوی کمالات ہیں، اس بات کو اپنے بالکل ذہن میں بیٹھا لیں ہمیشہ کے لیے، جسے کہتے ہیں اپنے ذہنوں میں اس بات کو بیٹھا لیں کہ انسان کے چاہے مادی کمالات ہوں چاہے معنوی کمالات ہوں، ان سب کا راستہ دین کے مطابق انسان کے گھر سے ہو کر جاتا ہے. اگر ہم انسان کے کمالات کو، چاہے وہ مادی اور معنوی کمالات ہی کیوں نہ ہو، ان کو اگر ہم گھر کے باہر تلاش کر رہے ہیں تو ہم دھوکہ کھائیں. یوں سمجھ لیجئے کہ اللہ نے کوئی انسانی کمال انسان کے گھر سے باہر قرار نہیں دیا، حتی شہادت. حالانکہ شہادت کا تعلق گھر سے باہر ہے بظاہر، لیکن شہادت کا حاصل ہونا جن چیزوں کے اوپر موقوف ہے وہ گھر کے اندر. چونکہ ہمیں شہادت کے کانسیپٹ سے بھی
आशनाई उस तरीके से नहीं है जिस तरह होनी चाहिए। हम समझते हैं कि शहादत, जिसे कहना चाहिए कि एक शायद एक्सीडेंटल काम है, अचानक से आ जाती है, क्योंकि हमने तो अपनी तक यही तजर्बा किया ना, भाई कहीं बम फूट गया, कहीं फायरिंग हो गई, इत्तेफाकन हम जद में आ गए, तो ये शहादत। हकीकत शहादत शहादत तलबी में है। और मैं आपको बहुत सारी मिसालें ऐसी दे सकता हूँ, बल्कि शायद आपको कहूँ कि मैं खुद उसकी जिंदा मिसाल हूँ, जो कई गोलियाँ खाकर भी जिंदा आपके सामने बैठा हुआ, और ऐसे लोगों को भी जानता हूँ जो एक गोली से शहीद हो गए। लिहाजा ये तसव्वुर जहन में रखना कि शहादत जो है वो इस तरीके से अचानक से मिल जाती है, ये असल तसव्वुर ही गलत। शहादत अपने, यानी जिसे कहना चाहिए, शहीद को तलाश करती है बाकायदा। शहादत तलबी ना हो तो शहादत अता नहीं होती। लिहाजा शहादत के भी रास्ते जो कहां से जाते हैं, घर के अंदर से जाते। हर इंसानी कमाल का रास्ता कहां से जाएगा, इंसानी घर के अंदर से। जो इंसान अपने घर के अंदर कामयाब नहीं है, वो बाहर जितना मर्जी मारूफ हो, जितना मर्जी मशहूर हो वगैरह वगैरह, दीन के एतबार से कमाल की मंजिल पर पहुंच नहीं सकता। लिहाजा आप अभी अगर फर्ज करें घर के अब रुकन की हैसियत से हैं, तो अपनी हैसियत को पहचाने और फिर अपने कमाल के रास्तों को ढूंढें। अगर आप अभी सिर्फ औलाद हैं और आपकी औलाद नहीं है, तो ये अपने जहन में बैठा लें कि आपके कमाल का सारा रास्ता अभी तक आपके वालिदैन की इताअत के अंदर मुनहसर है। अगर आप उस मरहले से बाहर निकलकर शादी कर चुके हैं, तो दूसरा जो हिस्सा शामिल हो जाता है वो आपके साथी का है। शौहर है तो बीवी, बीवी है तो शौहर। अगर आप साहिब औलाद हो गए हैं, तो आपके रास्ते कमाल और तरक्की का एक चौथा रास्ता और गेट खोलता है अल्लाह ताला औलाद की सूरत में। इनमें से कोई शय ऐसी, कोई भी ऐसा नहीं है कि जिसके लिए दीन ने इंस्ट्रक्शंस ना दी। लिहाजा इंशाल्लाह हम आइंदा की गुफ्तगू में इस बात को लेकर चलेंगे कि अगर मिन हैसुल औलाद हूं मैं, तो दीन मुझे क्या इंस्ट्रक्शंस देता है और मेरे कमाल का रास्ता क्या है। अगर मैं बाप हूं तो मेरी जिम्मेदारियां क्या हैं, मेरा कमाल यानी क्या। एक इशारा करता चलो, बाप होने की हैसियत से हम समझते हैं हमारी कोई जिम्मेदारी नहीं है, बच्चे पैदा हो गए हैं भाई, ये खुद ही पले बढ़ेंगे, ये खुद ही तालीम हासिल करेंगे, बाद में हम इनको कहेंगे, डांटेंगे, डपटेंगे, ये हमें कमा कर ला के देंगे, छुट्टी। ऐसा नहीं है। औलाद की हैसियत से आपकी जिम्मेदारियां हैं। अगर आपने वो जिम्मेदारियां अदा नहीं की, तो अव्वल तो पहला नुकसान होगा वो ये कि दुनिया में आप पर जो कमाल का रास्ता है उसके दरवाजे बंद हो जाएंगे। दूसरा नुकसान ये होगा कि आपकी औलाद के अंदर हर वो कमी, ऐब या नक्स जो आपकी बेतवज्जोही की वजह से ईजाद हुआ है, कयामत के दिन आपको उसका जवाब देना पड़ेगा। कोई चीज ऐसी नहीं है कि जिसके लिए आपको बगैर सवाल जवाब के छोड़ दिया जाए। आगे इंशाल्लाह माह मुबारक के रमजान आ रहा है, खुदा की रहमतों का महीना है। इंसान की खुदसाजी, इंसान के उसके अतराफ में मौजूद लोगों के साथ रवाबित वगैरह, तमाम चीज़ों में रमज़ान के आसार मौजूद हैं, बरकात मौजूद हैं। कोशिश कीजिएगा कि रमज़ान की जो बरकात हैं उनसे ज़्यादा से ज़्यादा इस्तफादा हासिल कर सकें। दुआ करते हैं परवरदिगार के हुजूर में बारे इलाहा, जो आखिरी साआतें रह गई हैं शाबान मुअज़्ज़म की, इमाम से रिवायत है कि इमाम ने फरमाया कि अगर पूरे माह शाबान में अपने लिए इस्तग़फ़ार न कर सके हो, अपने लिए तौबा न कर सके हो, तब भी मा बकिया मिन शाबान को भी कम ना जानो। जितना शाम नहीं मालूम, हो सकता है कि आज चांद रात हो जाए, हो सकता है ना हो, अगर आज चांद रात हो जाती है तो समझ लें 4-5 घंटे बाकी रह गए हैं शाबान के, और अगर कल होती है तब भी एक तकरीबन 24 नहीं तो 30 घंटे का टाइम रह गया है। इस तकरीबन जो टाइम रह गया है इसको हल्का ना लें, इसको कम ना लें, बल्कि इसमें भी अगर इस्तग़फ़ार पूरे ईमान और कल्ब और तवज्जो के साथ किया जाए तो इंशाअल्लाह वो पाकीज़गी और तहारत ज़रूर हासिल होगी। जिस तहारत और पाकीज़गी के साथ अगर हम रमज़ान के महीने में अपना वुरूद पैदा करेंगे तो इंशाअल्लाह खुदावंद उस पाकीज़गी और तहारत को हमसे कबूल करके माह मुबारक रमज़ान से सही इस्तेफादा करने की तौफीक हमें इनायत फरमाएगा। बार अल्लाह बहक़ मोहम्मद व आल मोहम्मद इमाम ज़मान अलैहिस्सलाम के ज़ुहूर में ताज़ीर फरमा। बार अल्लाह बहक़ मोहम्मद व आल मोहम्मद मोमिनीन दुनिया में जहाँ जहाँ आबाद हैं उन सबको अपने हिफ्ज़ अमान में रख, उनकी परेशानियों को दूर फरमा, मुश्किलात को आसान फरमा, बीमारों को सेहत कामला आजला इनायत फरमा। जितने हमारे बेगुनाह असीर हैं बार अल्लाह उन सबको जल्द अज जल्द रिहाई इनायत फरमा, बिलखसूस शेख इब्राहिम ज़ग़ज़ाकी और पाकिस्तान में जो बेगुनाह हमारे असीर हैं उनको जल्द अज जल्द रिहाई इनायत फरमा। जो उसरा के खानवादे इस वक्त सख्त धूप और गर्मी में गुज़िश्ता तकरीबन 6-7 दिनों से बैठे हुए हैं वो हम तमाम अफराद की यकजहती और हमाहंगी और साथ देने के मुंतज़िर हैं। अपने मसरूफ़ औकात में से थोड़ी सी देर ही सही लेकिन धरने में शरीक ज़रूर हो और अपने वजूद से अपने साथियों को, उन दोस्तों को, उस तरह के खानवादों को हौसला देने के लिए, यकजहती और हमाहंगी का पैगाम देने के लिए थोड़ी देर सही लेकिन ज़रूर जाएँ। बारे अल्लाह जहाँ जहाँ मोमिनीन बातिल से बरसरे पैकार हैं उनको नुसरत तो कामयाबी इनायत फरमा, बिलखसूस यमन शाम बहरैन नाइजीरिया के मोमिनीन की मदद फरमा, फ़िलिस्तीन कश्मीर और म्यांमार के मुसलमानों की मदद फरमा, इस्तकबारी इस्तेमारी क़ुव्वतों को नस्त नाबूद फरमा, दीन दुश्मन अहले बैत दुश्मन क़ुव्वतों को, इस्तकबारी क़ुव्वतों को और तकफीरी क़ुव्वतों को नस्त नाबूद फरमा, तमाम उलमा मराज अज़ाम की हिफाजत फरमा, बिलखसूस आयतुल्लाह सिस्तानी रहबर मौज़म इनकलाब इनकलाब इस्लामी हिज़्बुल्लाह हिज़्बुल्लाह की रहबरियत अंसारुल्लाह अंसारुल्लाह की रहबरियत की हिफाजत फरमा। हम सबको इमाम ज़मान अलैहिस्सलाम के आवान और अंसार में शुमार होने की तौफीक इनायत फरमा। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस्समीउल अलीम बिरहमतिका या अरहमर राहिमीन।